नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तर्सम्वाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँगको प्रत्यक्ष सम्वाद सुनाउने गरेका छौं। यस क्रममा आजको अन्तर्सम्वादको यो श्रृंखलाभित्र हामीसँग सम्वादका लागि नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेल रहनुहुनेछ। उहाँसँगको कुराकानीको प्रसंगमा अहिले कोरोना भाइरसले उत्पन्न गरेको परिस्थिति जुन महामारीको रूपमा देखिएको छ, यो महामारीको समयमा नेपाली सेनाले जुन ढंगको भूमिका निर्वाह गरिरहेको छ त्यो अत्यन्तै सराहनीय भूमिका रहेको छ। विपदको बेलामा नेपाली नागरिकहरूलाई आइलागेको विपदको परिस्थितिको हरेक मोडमा नेपाली सेनाले ज्यादै नै तत्परताका साथ त्यो भूमिका त्यो कर्तव्य निर्वाह गर्दै आएको सेनाको परम्परा छ। त्यही परम्परा अन्तर्गत यसपटकको यो कोरोना भाइरसले उत्पन्न गरेको कठिन चुनौतीपूर्ण परिस्थितिको बीचमा पनि नेपाली सेनाको भूमिका ज्यादै सराहनीय रहेको छ। यही सन्दर्भमा केन्द्रित रहेर के कसरी व्यवस्थापनको पाटोमा सेनाले काम गरिरहेको छ भन्ने प्रसंगमा हामी प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलसँग संवाद गर्छौ। उहाँ यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सन्तोष सर, नमस्कार।
नमस्कार,
स्वागत छ कुराकानीमा।
यहाँलाई पनि धन्यवाद कार्यक्रममा निम्ता गर्नुभएकोमा।
अब अहिले एउटा कठिन परिस्थिति सामना गरिरहेको अवस्थामा तपाईँहरूको भूमिका ज्यादै महत्वपूर्ण रहेको छ। नेपाली सेनाले गर्दै गरेको अहिलेको तपाईँहरूको विशेष गरी यो व्यवस्थापकीय पाटोमा तपाईँहरूको काम गराइको बारेमा सुरुमा अलिकति जानकारी पाउन।
हजुर, सबैभन्दा पहिला त हामीले यो अहिले विगतमा संक्रमणको अवस्था केही हदमा बढेर गएको हामीले देखेका छौं र यही सिलसिलामा संक्रमण बढ्दै गएको सिलसिलामा मृत्युको दर पनि बढ्दै गएको हामीले देखेका छौँ। त्यसले गर्दाखेरि यो अवस्थामा हामी सबैले सचेत भएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएका विभिन्न मापदण्डहरूको पालना गर्नु हाम्रो प्रमुख दायित्व रहन आउँदछ। अब सो विषयको साथसाथै नेपाली सेनाले गरिरहेको कार्यको बारेमा भन्नुपर्दाखेरि आन्तरिक रूपमा पनि हामीले केही तयारीहरू र केही कार्यहरू कार्यान्वयन गरेका छौँ भने बाह्य रूपमा पनि नेपाल सरकारबाट दिइएका विभिन्न जिम्मेवारीहरू हामीले पूरा गर्दै आइरहेका छौँ। मैले आन्तरिक तयारीको बारेमा यसमा कुरा गर्न किन आवश्यक ठाने भन्दाखेरि नेपाली सेनाको जनशक्ति जुनसुकै अवस्थामा पनि नेपाल सरकारले माग गरेको अवस्थामा र राष्ट्रलाई आवश्यक परेको बेलामा जनताको सेवामा संलग्न रहनुपर्ने जनशक्ति भएको हुनाले यो जनशक्तिलाई सुरक्षित राख्नु पनि एउटा महत्वपूर्ण पाटो रहेको छ, किनभने यो जनशक्ति नै पछि प्रयोगमा आउने हो। त्यसले गर्दा हामीले फेरि यो ब्यारेक सिस्टममा रहने फौज भएको हुनाले एउटा संक्रमण देखियो भने ब्यारेकमै पनि अधिकांश व्यक्तिहरूलाई संक्रमण हुन सक्ने र त्यसबाट थप प्रभाव पर्न जाने भएको हुनाले हामीहरूले यो सेनामा भएका हाम्रा सैनिक जवानहरूको सुरक्षाको लागि ब्यारेकभित्र पनि विभिन्न सुरक्षाका मापदण्डहरू अप्नाएका छौँ र समूहमा हुने गतिविधिहरूलाई अहिले घटाएका छौँ, तालिमको संख्या घटाएका छौँ र उहाँहरूलाई फेरि पनि यो जुन ह्यान्ड हाइजिन, रेस्पिरेटरी हाइजिन र सोसियल डिस्टेन्स कायम गर्ने अर्थात् यो हात धुने प्रक्रिया, मास्क लगाउने प्रक्रिया तथा भौतिक दूरी कायम गरेर मात्रै कार्य गर्ने कार्यहरूमा जोड दिइरहेका छौँ भने त्यसै गरिकन नेपाली सेनाका जवानहरूलाई यो भ्याक्सिनेसनको काम पनि हामीले अगाडि बढाएका छौँ। यो रह्यो हाम्रो जनशक्तिलाई तयारी हालतमा राख्नको लागि, उनीहरूलाई सुरक्षित राख्ने र उनीहरूबाट पनि आफ्नो परिवारमा संक्रमण नहोस् र परिवारबाट समुदायमा संक्रमण नहोस् भनेर हाम्रो जनशक्तिलाई सुरक्षित राखेर पनि हामीले एक किसिमको यो महामारी नियन्त्रणमा आफ्नो फौज सुरक्षित राखेर पनि एक किसिमको योगदान पुर्याइरहेका छौँ। अब बाहिरको हकमा हामीले कुरा गर्नुपर्दाखेरि नेपाल सरकारले दिएका जिम्मेवारीहरूमध्ये चार पाँचवटा जिम्मेवारीहरू महत्वपूर्ण छन् जुन म तपाईँ यहाँ उल्लेख गर्न चाहन्छु। पहिलो जिम्मेवारी चाहिँ अहिले यो अवस्थामा नेपाली सेनालाई यो नेपाल भारत सिमानाका विभिन्न स्थानहरूमा यो आठवटा जिल्लाका आठवटा स्थानहरूमा चाहिँ यो हजारजना सम्म अट्न सक्ने क्षमताका होल्डिङ सेन्टरहरू निर्माण गर्ने चाहिँ हामीलाई एउटा कार्यादेश प्राप्त भएको छ र त्यो कार्यादेश बमोजिमको हामीले यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरिकन कस्तो किसिमको संरचना बनाउँदाखेरि उपयुक्त हुन्छ भनेर त्यसको डिजाइन कम्प्लिट गर्यौँ। र यो भवन अब 1000 जनाको क्षमता भनेको धेरै ठुलो नै भयो, त्यसले गर्दाखेरि यसलाई बहुउपयोगी भौतिक संरचना अर्थात् मल्टी युटिलिटी इन्फ्रास्ट्रक्चरको रूपमा चाहिँ विकास गर्नुपर्छ भन्ने सहमतिको आधारमा त्यसको डिजाइन तयार भएको छ। र यसलाई आवश्यकता परेको अवस्थामा कोल्डिङ सेन्टरको रूपमा पनि र यसलाई अपग्रेड गर्दै आइसोलेसन सेन्टर र 100 शैय्या क्षमताको अक्सिजन सहितको अस्थायी अस्पतालको रूपमा समेत विकसित गर्ने गरिकन यसको डिजाइन तयार भई लागत अनुमान भई अर्थ मन्त्रालयमा यसको लागि स्वीकृतिलाई गएको, अर्थ मन्त्रालयबाट बजेट पनि निकासा प्राप्त भइकन नेपाली सेनाले अस्ति भर्खर जेठको 5 गते यो बोलपत्र यसको आह्वान गरेको छ, 7 दिने सूचना जारी गरेको छ। यो चाहिँ सार्वजनिक खरिद ऐन 2063 दफा 141 को प्रावधान अनुसार हो र अब यो यसलाई चाहिँ हामी बिस्तारै अगाडि बढाउँदैछौँ र यसमा जग्गा प्राप्तिको विषय एउटा विभिन्न ठाउँमा जग्गाको पहिचान भइ हुने काम भइरहेको छ र यथाशीघ्र जग्गा प्राप्ति गरिकन यसलाई निर्माण गरिकन हामी उपयोगमा ल्याउने चाहिँ तयारीमा छौँ।
यो भनेको तपाईँको चाहिँ नेपाल भारतको सिमानामा होल्डिङ सेन्टर स्थापना गरेर आवत जावतको सन्दर्भमा चेक जाँच गरिसकेपछि कोरोनाको शंका लागेका कोही नागरिक देखिए भने त्यही सेन्टरमा राखेर तिनीहरूको चाहिँ उपचार गर्ने योजना होइन त?
हजुर, प्रारम्भिक योजना यही रहे तापनि यी भवनहरू अहिलेको अवस्थामा विभिन्न मैले अघि पनि तपाईँलाई जानकारी गराएँ बहुउपयोगी भवनको रूपमा प्रयोग गर्न सकिन्छ। मुख्य यसको उद्देश्य अहिले चाहिँ सिमानाकामा रह्यो भने यसले त्यही अहिले तपाईँले उल्लेख गर्नुभएको प्रयोजनलाई चाहिँ अहिले फुलफिल गर्दछ भनेदेखि भविष्यमा यसलाई अन्य विपद व्यवस्थापनको सिलसिलामा पनि प्रयोग गर्न सकिने गरिकन यी सेमी पर्मानेन्ट टाइपका संरचनाहरू तयार गर्ने योजना रहेको छ।
अघि तपाईँले एउटा महत्वपूर्ण सन्दर्भ उल्लेख गर्दै हुनुहुन्थ्यो, आन्तरिक हिसाबले तपाईँहरू जस्तो ब्यारेकमा बस्नुहुन्छ, ब्यारेकको बसाईमा यो जुन ढंगको सामूहिक ढंगको बसोबासमा कोरोना फैलिने खालको चाहिँ खतरालाई मध्यनजर गरेर तपाईँहरूले अवलम्बन गर्दै गर्नुभएको जुन ढंगको मापदण्डमा तपाईँहरू चाहिँ बसिरहनु भएको छ, त्यसले गर्दाखेरि एउटा आम मान्छेहरूलाई पनि एउटा सकारात्मक सन्देश जाओस्, ताकि मान्छेहरूले मापदण्ड पालना गर्ने सन्दर्भमा कतिपय हेलचेक्राईका खबरहरू पनि छन्, मासमा हिन्दिने व्रतबन्ध विवाह जस्ता सामाजिक कार्यहरूमा त्यो ख्याल नगर्ने खालका चाहिँ गतिविधिहरूले गर्दाखेरि पनि कोरोना भाइरस संक्रमितहरूको चाहिँ फैलिने दर बढ्दो अवस्था रहेको भन्ने प्रसंग छ। एउटा अनुशासनको मानक पनि मानिन्छ सेनालाई, तपाईँहरूले त्यसरी ब्यारेकमा मापदण्ड पालन गर्दै गर्दाखेरि अपनाउने कतिपय सन्देश जाने ढंगका केही कुराहरू पनि भन्न मिल्छ?
हजुर, यसमा म एउटा सानो चिज जोड्न चाहन्छु। एउटा त के भन्दाखेरि हामी सबैजना सचेत हुन आवश्यक छ, हामी हाम्रो जवानहरूलाई विभिन्न किसिमको सम्बोधन रोल कल मार्फत चाहिँ उहाँहरूलाई यसको बारेमा जानकारी गराउँदछौँ र उहाँहरू मार्फत उहाँहरूको परिवारलाई र उहाँहरूको परिवार मार्फत समुदायलाई के गर्नुहुन्छ के गर्नु हुँदैन, यो नयाँ भेरिएन्टको संक्रामक जुन एक किसिमको क्षमता छ त्यसले कतिको प्रभाव पार्दछ, पहिलेको अवस्था र अहिलेको अवस्थामा के किसिमको फरक छ र यी यो भ्याक्सिन लगाइसके पछि पनि मान्छेले पालना गर्नुपर्ने यो जुन स्वास्थ्य सम्बन्धी मापदण्ड छन् त्यसको बारेमा पनि हामीले थप जोड दिने गरेका छौँ। किनभने पहिलो अवस्थामा हामीसँग भ्याक्सिनेसन थिएन, तर अहिले अब भ्याक्सिनेसन भएको हुनाले करिब हाम्रो अहिले पहिलो डोज लगाउने सैनिक व्यक्तिहरू 50,000 को संख्यामा पुगिसकेका छन् भने दोस्रो डोज लगाउने सैनिक व्यक्तिहरू 16,000 को संख्यामा पुगिसकेका छन्। यद्यपि उहाँहरूले भ्याक्सिन लगाइसके तापनि हामीले स्वास्थ्यको मापदण्डलाई निरन्तरता दिइरहेका छौँ र भ्याक्सिन लगाउँदैमा यो पूर्ण रूपमा यसबाट मुक्ति पाइन्छ भन्ने कुराको जुन एक किसिमको छ त्यसलाई भन्दा पनि यसलाई यसको साथसाथै नेपाली सेनाले पनि भ्याक्सिनेसनको एक किसिमको स्थानमा पुगिसके तापनि जुन स्वास्थ्य सम्बन्धी मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै आइरहेको छ, यही किसिमको व्यवहार सबै हामी आम नागरिकले पनि गर्दाखेरि हामीले यो संक्रमणमाथि छिटै विजय प्राप्त गर्न सक्छौँ भन्ने सन्देश चाहिँ मुख्य रूपमा त्यो चाहिँ प्राथमिक सन्देश हो जस्तो लाग्दछ मलाई।
उपलब्धताको सन्दर्भ पनि छ, उपलब्ध भयो भने यो प्रक्रियामा जानुपर्ने आवश्यकता सबैको लागि रह्यो। यो सँगसँगै तपाईँहरूले गर्दै गर्नुभएको अर्को महत्वपूर्ण कार्य जस्तो कोरोना संक्रमण नेपालमा देखिन थालेदेखि नै विशेष गरी यो सबको व्यवस्थापन गर्ने विषयमा तपाईँहरूको जिम्मेवारी भइसकेपछि त्यो एउटा चुनौतीपूर्ण र सामाजिक हिसाबले अत्यन्त जोखिम काम पनि सेनाको तर्फबाट त्यो कर्तव्य निर्वाह हुँदै आएको छ। अहिले पछिल्लो समयमा जसरी मृत्युदर बढ़न थालिसकेको अवस्थामा यो विषय व्यवस्थापन गर्ने सन्दर्भमा के छ नि सन्तु सर?
हजुर, अब यो सब व्यवस्थापनको एउटा अर्को महत्वपूर्ण दायित्व नेपाल सरकारले गएको साल जेठको 11 गतिको मन्त्रिपरिषदको निर्णयबाट नेपाली सेनालाई जिम्मेवारी दिएको हो। तर यसलाई रेगुलेट गर्ने मुख्य कागजात भनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको COVID-19 मृत्यु भएका व्यक्तिहरूको सब व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि 2077 दोस्रो यो संशोधन भन्ने यो मुख्य रूपमा यो डकुमेन्टको आधारमा चाहिँ सबै चिजहरू चाहिँ निर्देशित भएका छन्। अब त्यसमा नेपाली सेना लगायत विभिन्न अन्य निकायहरूको जिम्मेवारी र दायित्व पनि स्पष्ट रूपमा किटान गरिएको छ। त्यस्तै गर्दाखेरि नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारी त्यो एकदमै यसलाई गम्भीर विषय हो, यो एकदम संवेदनशील विषय हो भनेर यसलाई चाहिँ सुरुदेखि नै हामीले पालना गर्दै आइरहेका छौँ र यसमा विभिन्न निकायहरूको आफ्नो भूमिका रहेको, जस्तो मृत्यु भएका अस्पतालहरूको दायित्व पनि यसमा उल्लेख छ, त्यसै गरिकन परिवारका सदस्यहरूले गर्नुपर्ने पुर्याउनुपर्ने विषयहरू पनि यसमा अन्तर्निहित छन्। त्यसै गरिकन नेपाली सेना र विभिन्न स्थानीय निकायहरू DCCMC CCMC समेतको यसमा चाहिँ दायित्वहरू स्पष्ट रूपमा किटान गरिएका छन्। नेपाली सेनाले आफ्नो स्रोत साधन क्षमता जनशक्तिको चाहिँ परिचालन एकदमै इमान्दारीपूर्वक र एकदमै संवेदनशील भएर यो व्यक्ति विशेषहरूको धर्म संस्कृति परम्पराको पूर्ण रूपमा सम्मान गर्दै हामीले यो कार्य अहिलेसम्म गर्दै आइरहेका छौँ। तथ्याङ्ककै हिसाबमा अहिले मैले तपाईँलाई भन्नुपर्दाखेरि गएको वैशाख 22 गतेदेखि जेठ 5 गतेको सम्मको तथ्याङ्क अहिले मेरो हातमा छ। मैले यहाँलाई भन्नुपर्दाखेरि वैशाख 22 गते 115 जनाको सब व्यवस्थापन हामीले गरेका थियौँ भने जेठ 5 गते हामीले 163 जनाको सब व्यवस्थापन गरेका थियौँ। यसले एउटा मृत्यु दरमा पनि वृद्धि भएको देखाउँदछ र यसले सब व्यवस्थापन कार्यमा थप चुनौतीहरू थपिएको र थप दबाव पर्न गएको पनि म तपाईँलाई निवेदन गर्न चाहन्छु। यद्यपि नेपाली सेनाले आजको मितिसम्ममा कुल 6,135 शबहरू व्यवस्थापन गरिसकेको छ र नेपालको 77 जिल्लामा रहेका नेपाली सेनाका युनिटहरूले त्यहाँ भएको DCCMC समन्वय गरिकन र त्यहाँको स्थानीय निकायहरूको सहयोगमा सर्वसाधारणहरूको सहयोगमा यो सब व्यवस्थापनको कार्य गर्दै आइरहेको छ। उपत्यकाको हकमा पनि यो मृत्युको दर बढ्दै गएको हुनाले हामीले गएको 7 दिनसम्मको तथ्याङ्क हेर्दाखेरि करिब 80 भन्दा माथि औसतमा 80 भन्दा माथि व्यक्तिहरूको चाहिँ सब व्यवस्थापन गर्नु परेको अवस्था छ। अधिकतममा हामीले 109 जनासम्म एकै दिनमा पनि सब व्यवस्थापन गर्नु परेको अवस्था थियो। यसले एउटा त संक्रमणको दर बढेको तर्फ लक्षित गर्दछ जसको बारेमा हामी सचेत हुन आवश्यक छ भने दोस्रो यसले चाहिँ सिर्जना गरेको दबावको बारेमा पनि हामीले महसुस गर्नुपर्दछ। अहिलेसम्म नेपाली सेनाले उपत्यकामा यो पशुपति क्षेत्र विकासको समितिको सहयोगमा र DCCMC सहयोगमा र विभिन्न अस्पतालहरू र सर्वसाधारणको सहयोगमा व्यवस्थापन गर्दै आइरहेको छ र यो विषय हामी यसलाई चाहिँ अत्यन्तै गम्भीरताका पूर्वक संवेदनशील भएर परिवारहरूको सहमतिमा र सहकार्यमा हामी यो काम गर्दै जान्छौँ।
यो अत्यन्त संवेदनशील कामको रूपमा तपाईँहरूले कर्तव्य निर्वाह गर्नु भएको छ, दायित्व पूरा गरिरहनु भएको अवस्था छ। यहाँले उल्लेख गर्नुभएको जस्तो गरी जस्तो व्यवस्थापकीय हिसाबले यो काम गर्ने विषयमा अलिकति समन्वयको पाटोमा अस्पतालको कुरा होला अथवा जिल्लाको प्रशासनको कुरा होला, परिवारका आफन्तहरूको चित्त बुझाउनु पर्ने परिस्थिति पनि होला। कतिपय सन्दर्भमा सेनाले यो काम गर्दै गर्दाखेरि परिवार का सदस्यहरूले थाहै नपाइकन पनि कतिपय शवको चाहिँ व्यवस्थापन गरिएको अवस्था छ भन्ने खालका गुनासो रूपी केही कुराहरू पनि उठ्ने गरेका छन्। यो यो विषयलाई चाहिँ व्यवस्थापन गर्न तपाईँहरूले सामना गरिरहेका केही अप्ठ्याराहरू छन्, तिनलाई सल्टाउनको लागि गर्नुपर्ने केही कामहरू छन्?
अब मुख्य रूपमा यो कस्तो हो भने परिवारमा मृत्यु भनेको एउटा अत्यन्तै शोकको अवस्था र संवेदनशील अवस्था हो। यसमा हामी एकदमै संयमित र संवेदनशील भएर कार्य गर्नुपर्दछ भन्ने यो कुरा एकदम यो साधारण ठम्याई हो। अब दबाब बढ्दै गएको अवस्थामा परिवारलाई छिटोभन्दा छिटो आफ्नो परिवारजनको सव्यवस्थापन होस् भन्ने चाहना हुनु स्वाभाविक हो। तर प्रक्रियाहरू चाहिँ विभिन्न किसिमका प्रक्रियाहरू छन् जसलाई चाहिँ कानुनी आधारको आवश्यक पर्ने भएको हुनाले पनि ती प्रक्रियाहरू पूरा गर्न आवश्यक पर्दछ। जस्तो नेपाली सेनाले सव्यवस्थापन गर्दाखेरि नेपाली सेनालाई आवश्यक पर्ने दुईवटा प्रमुख डकुमेन्टहरू हुन्, जुन चाहिँ यो COVID-19 पोजिटिभ भएको अर्थात् COVID-19 संक्रमण भएको भन्ने पुष्टि गर्ने कागजात र उहाँको मृत्यु भएको भन्ने चाहिँ यही कारणले मृत्यु भएको हो भन्ने प्रमाणित गर्ने दुईवटा कागजात महत्वपूर्ण हुन्छ भने परिवारको यो सहमति पत्र अर्थात् कन्सेन्ट यो पनि एउटा महत्वपूर्ण हुन्छ। किनभने यसका विभिन्न कानुनी यो समस्याहरू भविष्यमा आउन सक्ने हुन्छन् यदि कागजी कारवाहीहरू प्रक्रिया पूरा गरिएन भने। त्यसले गर्दा अहिले अलिकति यो सब व्यवस्थापनमा चाप बढ्दै गएको अवस्थामा विभिन्न क्षेत्रबाट मानिसहरूले सब व्यवस्थापनमा ढिलाइ भएको गुनासोहरू पनि हामीलाई प्राप्त भइरहेको छ। नेपाली सेनाले आफूलाई दिएको भूमिकाको हकमा आफ्नो स्रोत साधनलाई कसरी परिचालित गर्न सकिन्छ भनेर प्रत्येक यो स्टेप स्टेपमा अर्थात् प्रत्येक चरण चरणमा यसलाई चाहिँ छुट्याउने र सबभन्दा छिटो सब व्यवस्थापनको कार्य गर्ने र परिवारहरूलाई आफ्नो अन्तिम संस्कार पछाडिको जे जति गर्नुपर्ने उहाँको व्यवहार हुन्छ त्यसको लागि खुला गरिदिने हामीले चाहिँ प्रयास गर्छौँ। यो सिलसिलामा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि ढिलाइको कारणहरू के हुन् भन्ने कुरा एउटा बुझ्नुपर्ने आवश्यक हुन्छ। नम्बर एक कुरा, ढिलाइ किन हुन्छ भन्दाखेरि कसैको मृत्यु भइसकेपछि अहिले COVID-19 संक्रमणले गर्दाखेरि कुरुवाको व्यवस्थाले अलिकति समस्यामूलक छ, त्यसले गर्दा परिवारको सदस्य आउनको लागि समय लाग्ने र परिवारको सदस्यले सब बुझ्नको लागि समय लाग्ने, त्यसपछि अस्पताल र परिवारको बीचमा जुन एउटा अब यो व्यक्तिगत अस्पताल सरकारी अस्पतालको कुरा हकमा अलिक फरक छ भनेदेखि निजी अस्पतालमा उपचार गराइरहेकाहरूको बीचमा यो जुन फाइनेन्सियल क्लियरेन्स भनौँ अथवा चाहिँ प्रशासकीय व्यवस्थापनको कार्यमा पनि कहिलेकाहीँ ढिलो भएको हामी देख्दछौँ। त्यसै गरिकन अस्पतालहरूले गर्नुपर्ने दायित्व मध्येमा जसमध्येमा उहाँहरूले सबलाई चाहिँ छिटोभन्दा छिटो आफ्नो बेडहरूबाट हटाएर बेड खाली गर्ने र उहाँहरूले लगेर सब यो राख्ने जुन मुर्दाघर भन्ने हामी भन्ने गर्छौँ सब राख्ने स्थानसम्म पुर्याइदिने र खबर गरिदिने एउटा चाहिँ दायित्व छ उहाँहरूले CCMCमा, त्यो चिज पनि त्यहाँ पनि कहिलेकाहीँ ढिलो हुन जान्छ। त्यसपछि CCMCबाट उपत्यका वृत्तमा यहाँ उपत्यकाको हकमा मैले कुरा गर्दाखेरि खबर आइसकेपछि हामी छिटोभन्दा छिटो नजिक रहेको टोलीलाई पठाउँदछौँ। तर अहिले कस्तो छ भने विभिन्न स्थानहरूमा मृत्यु भएको ठाउँ मृत्यु भएको हुनाले एउटै कार्यको लागि एउटै टिम खटिनुभन्दा पनि पिपी लगाएर बिहानदेखि बेलुकासम्म एउटा चाहिँ लामो छ घन्टाको सिफ्टमा काम गरेका मान्छेहरूले यो क्याटेगोरी 1 वा 2 को पिपी लगाएर एउटै कार्यको लागि मात्रै जाने आउने गर्दाखेरि त्यति सहज पनि नहुने र त्यो भएको हुनाले उहाँहरूले एकपटकमा 2, 3, 4 पनि सबलाई चाहिँ कलेक्सन गर्नुपर्ने अवस्था भएको हुनाले पनि केही हदसम्म चाहिँ ढिलाइ भएको हामी देख्दछौँ। र मुख्य रूपमा ढिलाइ हुने गुनासो चाहिँ मैले देखेको यो होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिहरूको विषयमा चाहिँ पर्दछ। यसको दुईवटा कारणहरू छन्। कहिलेकाहीँ यो होम आइसोलेसनमा संक्रमणको लक्षण देखेका मान्छेहरू होम आइसोलेसनमा बस्ने तर परीक्षण नगरेको अवस्थामा मृत्यु भयो भनेदेखि त्यसले थोरै कानुनी जटिलता थप गर्छ किनभने मृत्युको कारण यकिन हुनु पर्यो र नेपाली सेनालाई आएको कार्यदेश भनेको COVID-19 संक्रमणबाट मृत्यु भएको व्यक्तिको सब व्यवस्थापन गर्ने भन्ने हो। त्यसले गर्दाखेरि त्यो एउटा विषयमा चाहिँ सर्वसाधारण सचेत हुन के आवश्यक छ भने अस्पतालमा उपचार गर्नको लागि पनि कोभिड सेक्सनमा जाने कि नन कोभिड सेक्सनमा जाने भन्ने निर्णय गर्नको लागि पनि संक्रमणको परीक्षण भएको हुँदाखेरि सहज हुन्छ भने सब व्यवस्थापनमा पनि त्यो हुँदाखेरि सहज हुन्छ। अब त्यसै गरिकन होम आइसोलेसनमा भएका ठाउँ पत्ता लगाउन पनि अलिकति समस्या हुन्छ। अस्पतालहरू त सबै पहिचान भएकै ठाउँमा छन्। अब यो दुईवटा विषयले गर्दाखेरि कहिलेकाहीँ होम आइसोलेसनमा भएका व्यक्तिहरूको पनि यो सब व्यवस्थापन गर्न समय लागेको छ। हिजैकै मात्र केसको कुरा गर्नुपर्दाखेरि हामीले करिब 8 होम आइसोलेसनमा मृत्यु भएकाहरूको सब व्यवस्थापन गर्नु पर्यो र यो होम आइसोलेसनमा मृत्यु हुँदाखेरि प्रहरी र स्थानीय प्रशासनको पनि सहयोगको आवश्यकता पर्दछ। उहाँहरूले जति छिटो तदारुकता देखाइदिनु भयो र मुचुल्का बनाइदिनु भयो उति नै हाम्रो सब व्यवस्थापन गर्नमा सहजता हुन्छ। यस्ता विषयहरू चाहिँ अलिकति सबैले बुझ्नुपर्ने कुरा, आफ्नो दायित्व र आफूले यस प्रक्रियालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा सबैजना सचेत भयौँ र सबैले संवेदनशील भएर आफ्नो प्रक्रियामा आफ्नो गर्नुपर्ने कार्यमा चाहिँ तदारुकता देखाएमा चाहिँ यो कार्य चाहिँ सहजै हुन्छ जस्तो मैले मानेको छु र यही सन्देश मैले प्रभाव गर्न पनि चाहे र अहिलेसम्म सबैबाट सक्दो सहयोग भइरहेकै कुरा पनि म तपाईँहरूलाई चाहिँ यसै तपाईँको यो माध्यमबाट चाहिँ जानकारी गराउन चाहन्छु र त्यस्तै किसिमको सहयोगको अपेक्षा नेपाली सेनाले राखेको छ र नेपाली सेनाले विभिन्न स्थानमा गर्नपर्ने सक्ने सहयोग अगाडि एक स्टेप अगाडि बढेर पनि हामी गर्दै आइरहेका छौँ र निरन्तरता दिइरहन्छौँ।
अर्को एउटा पाटोमा पनि तपाईँहरूको चाहिने सक्रियता देखिएको अवस्था हो, जसरी अब अक्सिजन अभाव भएको सन्दर्भले यसको चाहिने व्यवस्थापन गर्ने विषय पनि चुनौतीपूर्ण र स्थितिमा रहेको अवस्थामा तपाईँहरूको चाहिँ विमान मार्फत अक्सिजनका सिलिण्डरहरू यताउता ओसार पसार गर्ने खालको चाहिने गतिविधिमा पनि तपाईँहरूको भूमिका देखिएको सन्दर्भ हो। अक्सिजन व्यवस्थापन गर्ने विषयमा तपाईँहरूले गर्दै गर्नुभएको काम र त्यसको चाहिने अहिलेको अवस्था वास्तविकता के छ प्रवक्ताज्यू?
हजुर, अब यो अक्सिजनको अभाव भएको र विभिन्न स्थानहरूमा अक्सिजन आवश्यकता परेको विषय हामी सबैले देखेकै हौ। यस सिलसिलामा नेपाली सेनाले गरेको दुईवटा प्रमुख कार्यहरू छन् अक्सिजनको उत्पादन आपूर्ति सहज गर्नको लागि। पहिलो काम चाहिँ हामीले यो अपरेटर अर्थात् यो प्लान्ट सञ्चालन गर्न सक्ने जनशक्तिको अभावमा अथवा चाहिँ मर्मतको अभावमा चाहिँ बन्द भएर रहेका प्लान्टहरूलाई चाहिँ सञ्चालनमा ल्याउने र त्यसको सञ्चालन गर्ने हामीले एउटा काम गरेका छौँ, जसको अन्तर्गत काठमाडौँको थानकोटमा रहेको एउटा अक्सिटेक अक्सिजन प्लान्ट र काभ्रेको पनौतीमा रहेको नवज्योति अक्सिजन प्लान्ट, यो दुईवटा चाहिँ जनशक्तिको अभावमा यो सञ्चालनमा नआएकोहरूलाई चाहिँ हामीले सञ्चालनमा ल्याएका छौँ। यसबाट चाहिँ अब एउटाबाट 80 घनमिटर चाहिँ अक्सिजन उत्पादन हुन्छ भने अर्कोबाट 150 घनमिटरको दुईवटा प्लान्ट चाहिँ सञ्चालन भइरहेको छ। यो चाहिँ हामीले खास सञ्चालन मात्रै गर्नमा सहयोग पुऱ्याएको हो, यसको वितरणको कार्य जुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्ड र उहाँहरूले निर्धारण गरेको कोटाको आधारमा नै हुन्छ र हामीले केवल यसको सञ्चालनमा सहयोग पुऱ्याएका छौँ भने फेरि काठमाडौँ र काभ्रेमा यसरी हामीले दुईवटा प्लान्ट सञ्चालनमा चाहिँ ल्याइदिइरहेका छौँ भने सहयोग गरेका छौँ भने रूपन्देहीको 3 स्थानमा पनि त्यसै गरिकन नेपाली सेनाको टिम गएर नेपाली सेनाले त्यो प्लान्टलाई चाहिँ अपरेसनमा ल्याएको छ। यसै गरिकन हामीले यसरी 5 ठाउँमा अक्सिजन प्लान्टहरू अपरेसनमा ल्याउनको लागि सहयोग पुऱ्याएका छौँ भने यस्तै किसिमको अनुरोधहरू प्राप्त भएमा अन्यत्र पनि हामी यो चिजहरू हाम्रो जनशक्ति खटाएर यसमा चाहिँ अक्सिजन प्लान्टहरूलाई चाहिँ अपरेसनमा ल्याउन सहयोग गर्न सक्छौँ। अब अक्सिजन ट्रान्सपोर्टेसनको बारेमा अथवा ढुवानीको बारेमा कुरा गर्नुपर्दाखेरि नेपाली सेनाका सवारी साधनहरू यसमा हेलिकप्टर भन्नुहोस् अनि सानो चाहिँ फिक्स्ड विङ एयरक्राफ्ट भन्नुहोस् अथवा मझौला फिक्स्ड विङ एयरक्राफ्ट भन्नुहोस् यो तिनवटै सवारी साधनको प्रयोग भएको छ भनेदेखि इभन हाम्रो सर्फेस ट्रान्सपोर्ट अर्थात् जमिनी सवारी साधनहरूको पनि प्रयोग गरिकन हामीले आवश्यकता परेको ठाउँमा उपलब्धता भएको ठाउँबाट आवश्यकता भएको परेको ठाउँमासम्म चाहिँ ट्रान्सपोर्ट गर्न छिटो र छरितो ढङ्गले ट्रान्सपोर्ट गर्नको लागि पनि सहयोग पुऱ्याएका छौँ। यही सिलसिलामा अहिलेसम्म हामीहरूले यो करिब 1200 भन्दा बढी सिलिन्डरहरू एक स्थानबाट अर्को स्थानमा मुख्य रूपमा काठमाडौँबाट 12 चितवनबाट चाहिँ यो सुनसरी विराटनगर पोखरा यसरी चाहिँ विभिन्न स्थानहरूमा चाहिँ यो अक्सिजनको ट्रान्सपोर्टेसनको काम हामीले गरिराखेका छौँ र आवश्यकता परेको अवस्थामा यो चिजलाई हामी निरन्तरता दिइ नै रहन्छौँ। यसमा गृह मन्त्रालय पनि सक्रिय छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि सक्रिय छ र सिसिएमसीले पनि सक्रियता देखाएर अनुरोध आइरहेको अवस्थामा हामीहरूले हाम्रो सवारी साधनहरू स्ट्यान्ड बाई राखेका छौँ र यो सेवामा हामी सधैँ तत्पर नै छौँ।
अब अन्त्यमा भनिदिनु सन्तोष सर, हामीले जुन दोस्रो लहरको अप्रत्याशित ढंगको चाहिने स्थिति बिहोर्दै गर्दाखेरि कतिपय पूर्व तयारीका स्थितिहरूमा अपनाउनु पर्ने सजगतामा पनि हामी कमजोर रह्यौं कि भन्ने पाटोबाट पनि कुरा भइरहेको सन्दर्भमा अब दोस्रो लहरको यो चरणसम्म आइसकेपछि हामी कतिको चाहिँ सक्षम हुनेछौ, यो प्रकोपलाई जित्नको लागि हामीले के गर्नुपर्छ संक्षेपमा भनिदिनुहोस्।
हजुर, अब मुख्य रूपमा यो संक्रमणको प्रमुख विषय चाहिँ स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको पालना हो, जुन अलिक कठिन पनि छन् र यसको अर्को सामाजिक आर्थिक पाटो पनि अवश्य पनि छ, तर पनि मान्छेको जीवधनको सुरक्षा प्रमुख बनाइकन सबैले आफ्नो ढङ्गबाट आफ्नो स्थानमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने, ह्यान्ड हाइजिन अर्थात् हात धुने र अथवा सेनिटाइजरले हात सफा गर्ने तरिकालाई नछोड्ने, त्यसै गरिकन मास्कको प्रयोग र मास्कको सही प्रयोग यो दुईटा पनि यसलाई पनि मान्छेले चाहिँ छोड्नु हुँदैन, हामीले यसमा अत्यन्तै संवेदनशील हुनुपर्छ किनभने मास्कले आफू संक्रमित हुनबाट जोगाउने मात्र होइन कि आफूबाट अरूलाई संक्रमित हुनबाट पनि जोगाउने भएको हुनाले त्यो पनि हामीले विचार गर्नुपर्ने छ। त्यसै गरिकन भौतिक दूरी कायम गर्ने र खुला हावा भएको ठाउँहरूमा मात्रै यो विभिन्न किसिमको गतिविधिहरू गर्नै पर्ने गतिविधिहरू सञ्चालन गर्ने पनि तेस्रो पाटो रहेको छ भनेदेखि आफू सचेत रहने र सबैलाई सचेत गराउने पनि मुख्य पाटो।
हजुर हुन्छ, समय र विचार सहित हाम्रो कार्यक्रममा सहभागी भएर अमूल्य धारणा सेनाले गर्दै गरेका कार्ययोजनाका कामहरूको विषय जानकारी गराउनु हो, हामी धेरै धेरै आभारी छौँ।
कार्यक्रममा बोलाउनु भएकोमा यहाँलाई पनि धन्यवाद।
हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेल। उहाँसँग नेपाली सेनाले यो महामारीको बेलामा गर्दै गरेको कामको सन्दर्भ केन्द्रमा राखेर कुराकानी गर्यौं। यसै कुराकानीको साथसाथै अन्तर्सम्वादको समय सकिएको छ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिन्छु र म विमल गेवाली बिदा हुन्छु। नमस्कार।